नमस्ते, स्वागत छ हिमाली स्वरहरूमा। न्युयोर्क सहरबाट तयार हुने नेपाली अनलाइन रेडियो हिमाली स्वरहरूको यो 177 श्रृङ्खला हो। कार्यक्रम प्रस्तुत गर्दैछु म सहदेव। हिमाली स्वरहरूको यो श्रृङ्खला हामीले नेपाली पात्र अनुसार 2069 साल साउन महिनाको 7 गते आइतबार अर्थात् जुलाई 22, 2012 दिन तयार पारेका हौँ। साउन 18 गते अर्थात् यो कार्यक्रम तयार पारेको मितिले 11 दिनपछि रक्षाबन्धन आउँदैछ। त्यसै गरी 12 दिनपछि अर्थात् साउन 19 गते गाई जात्रा आउँदैछ। आजको हिमाली स्वरहरूको श्रृङ्खलामा हामी विशेष गरेर नेपाली समुदायमा भइरहेका विविध खबरहरूको जानकारी सेरोफेरो प्रस्तुत गर्नेछौँ। सेरोफेरोमा हामी न्युयोर्कबाट प्रकाशित हुने पत्रिका एभरेस्ट टाइम्समा प्रकाशित केही सामुदायिक समाचारहरू पढेर सुनाउनेछौँ। कार्यक्रमको दोस्रो खण्डमा हामी एउटा कुरा सुन्नेछौँ र एउटा कुरामा कलेजोको क्यान्सरबाट पीडित हुनुभएका राजु खड्कासँग छोटो कुराकानी गर्नेछौँ। उहाँको उपचारको सहयोगको लागि न्युयोर्कका केही नेपाली कलाकारहरूले एउटा सहयोग साँझ कार्यक्रमको आयोजना गर्दै हुनुहुन्छ अगस्त 10। उक्त कार्यक्रमको बारेमा हामी कार्यक्रमका एक संयोजक तिलक श्रेष्ठसँग पनि छोटो कुराकानी गर्नेछौँ। त्यसै गरी आजदेखि हामीले हिमाली स्वरहरूमा एउटा नयाँ कार्यक्रम थपेका छौँ, पोस्ट कार्ड फ्रम नेपाल। यो कार्यक्रममा हामी नेपालबाट प्राप्त सकारात्मक र केही उन्नति प्रगतिका राम्रा समाचारहरू समेटिएको र विभिन्न व्यक्तित्वहरूसँग गरिएको कुराकानीहरू सुनाउनेछौँ। आज यो कार्यक्रमको पहिलो अङ्क हो र यो अङ्कमा आज हामी भिजिट लुम्बिनी इयरको बारेमा कुराकानी गर्दैछौँ parakhi.com का निर्मल थापासँग। निर्मल थापाले पोस्ट कार्ड फ्रम नेपाल हामीलाई हरेक 15-15 दिनमा पठाउनुहुनेछ। आज भने हामी भिजिट लुम्बिनीको बारेमा केही छलफल गर्नेछौँ। त्यसै गरी कार्यक्रमको अन्तिम खण्डमा सृजनाका स्वरहरूमा केही सृजनाहरू सुन्नेछौँ र कार्यक्रमलाई सङ्गीतमय बनाउनेछ केही सुमधुर नेपाली गीत सङ्गीतहरूले। आउनुहोस् कार्यक्रमको शुभारम्भ गरौँ यो गीतबाट।
खेल गर्दा बसे छ दिल सम्झाउने कसरी बेमानी रहेछौ नभन मलाई बिर्सनु कसरी हाँस खेल गर्दा बसे छ दिल सम्झाउने कसरी बेमानी रहेछौ नभन मलाई बिर्सनु कसरी खाले दियो मुटुले थाम कसैले देखेन मनको कुरा मनले बुझ्यो अरूले बुझेन मादलया बजेको छैन मन लाग्छ न चुकी संसारको सबै सुखलाई छोडी तिमीलाई मागुकी भर्खरै मात्र लागेको चोट देखाउनु कसरी बेमानी रहेछौ नभन मलाई बिर्सनु कसरी एक बाजी हाम्रो भइ गयो भेट सधैँ नै भेटौला मनमा कुरा छन् जति बाँकी ती सबै कहौला अप्ठ्यारो होला सङ्कोच होला प्रीतिको मामला के केही होइन जस्तो नकाल गरे मन तिम्रो रोइदेला यसरी एउटै भएर आज छुटिनु कसरी बेमानी रहेछौ नभन मलाई बिर्सनु कसरी
सेरो फेरोमा आज हामी न्युयोर्कबाट पाक्षिक रूपमा प्रकाशित हुने पत्रिका एभरेस्ट टाइम्समा प्रकाशित केही समाचार सामग्रीहरू पढेर सुनाउनेछौँ। खबर सुरुवात गरौँ न्युयोर्कमा भानु जयन्तीबाट। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्युयोर्क च्याप्टरले वर्षेनी आयोजना गर्दै आएको आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती यस वर्ष पनि जुलाई 8 तारिकका दिन स्थानीय ज्याक्सन हाइट स्थित याक रेस्टुरेन्टमा भव्यताका साथ सम्पन्न भयो। यस वर्षको 199 भानु जयन्ती समारोह अनिशासा न्युयोर्क च्याप्टरकी अध्यक्ष पुनम काफ्लेको सभापतित्व तथा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि ज्ञानचन्द्र आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। आदिवासी जनजाति युवा सङ्गठन अमेरिकाको जन्म। न्युयोर्कका नेपाली आदिवासी जनजाति युवाहरूको एक भेलाले 11 सदस्यीय आदिवासी जनजाति युवा सङ्गठन अमेरिकाको गठन गरेको छ। भेलाले अहिलेसम्म अमेरिकामा विभिन्न सङ्घ संस्था भए पनि आदिवासी जनजाति सम्बन्धी युवाहरूको सङ्गठनको अभाव भएको निक्रोल गर्दै सो सङ्गठन अत्यन्त आवश्यक भएको जनाएको छ। आदिवासी जनजाति महिला महासङ्घ अमेरिकाको संयोजकत्वमा सम्पन्न उक्त भेलामा विभिन्न सङ्घ सङ्गठनका पदाधिकारीहरूको उपस्थिति थियो। उपमहासचिवमा नेपाली सम्भावना। संयुक्त राष्ट्रसङ्घको उपमहासचिव पदका लागि पहिलो पटक एक नेपाली पुग्ने भएका छन्। स्थायी प्रतिनिधि ज्ञानचन्द्र आचार्य उक्त पदमा पुग्ने लगभग निश्चित भइसकेको हुनाले परराष्ट्र मन्त्रालयले उनको नाममा सहमति पत्र पठाइसकेको छ भनेर एभरेस्ट टाइम्सले लेखेको छ। तिजको सम्झना आयो बरिलै। निमा पाखरिनले एभरेस्ट टाइम्समा लेख्नुभएको छ, न्युयोर्कबाट पहिलो पटक तिजका गीतले भरिएको एल्बम निकालिएको छ। तिजको सम्झना आयो बरिलै नामक एल्बम गायिका पविता परियारले न्युयोर्कबाट पस्किने भएकी छिन्। उक्त एल्बमका लागि रातो सारी, रातो पोते, चुरा र अन्य गरगहनामा सजिएका एक दर्जन महिलाहरू क्विन्स ब्रिज पार्कमा भेला भएका थिए। उनीहरू गायिका परियारको गीतको तालमा कम्मर मर्काउँदै नाच्दा तिज नै आए झैँ लागेको थियो। गायिका परियारको यो पहिलो गीती एल्बम हो। पोखराका बाढी पीडितलाई राहत। कास्की जिल्लाको सार्दी खोला गाविस खारा पानीमा केही समय अघि आएको बाढीले विस्थापित भएका पीडित परिवारलाई अमेरिकामा रहेका नेपालीहरूले राहत सङ्कलन गरेका छन्। पोखरामा हिम पहिरो बाढी पीडित सहयोग समिति बनाई पोखरा घर भई न्युयोर्क बसोबास गर्दै आएका चन्द्रमान गुरुङ, धनबहादुर गुरुङ, टिकाराज गुरुङ, दिपेश गुरुङ तथा गोर्खा घर भई न्युयोर्कमै बसोबास गर्ने शान्ता गुरुङको पहलमा $3,140 अर्थात् 276,634 रुपियाँ सहयोग रकम सङ्कलन गरिएको छ। जम्मा भएको सहयोग रकम पोखरामा रहेकी सरिता गुरुङ मार्फत पीडितलाई हस्तान्तरण गरिने न्युयोर्कमा जुलाई 15 आयोजित एक भेलाले जानकारी दिएको छ। न्युयोर्कमा च्याबुरुङ। किराँत याक्थुम चुम्लुङ अमेरिकाले गत वर्ष झैँ यस वर्ष पनि न्युयोर्कमा ताम्फुचा पर्व मनायो। यो नेपालको लिम्बू जातिले यो याममा मनाउने मुख्य पर्व हो। कार्यक्रममा विभिन्न जातीय संस्थाका प्रतिनिधि तथा लिम्बू जातिको सहभागिता थियो। लिम्बू जातिको लोकप्रिय च्याम्बुरुङ नृत्यको साथ उक्त पर्वको सुरुवात गरिएको थियो। चुम्लुङका सचिव बुद्ध चेम्जुङद्वारा सञ्चालन गरिएको कार्यक्रममा लिम्बू जातिको विभिन्न क्षेत्रका व्यक्तित्वहरूले ताम्फुचा पर्वबारे जानकारी गराएका थिए। न्युयोर्कको क्विन्स ब्रिज पार्कमा वनभोजकै रूपमा रमाइलो गरी मनाइएको उक्त कार्यक्रममा सहभागीहरू पनि ढोल बाजाका सङ्गीतमा च्याब्रुङ नृत्यमा सामेल भएका थिए। मिस नेपाल अमेरिकाका लागि 28 युवती। नेपालको पर्यटन प्रवर्धन र विश्व शान्तिको कामनासहित युवा सशक्तिकरणका लागि आयोजना गर्न लागि मिस नेपाल युएसएको अन्तिम अडिसनमा 28 युवती फाइनलमा पुगेका छन्। आगामी अगस्त 11 तारिक भर्जिनिया स्थित फेयरफ्याक्स जर्ज म्यासन युनिभर्सिटीको जोनसन्स सेन्टरमा हुने मिस नेपाल युएसएको फाइनलमा विभिन्न 14 राज्यका ती युवतीहरू छनौट गरिएको जानकारी आयोजक इभेन्ट प्लानेट इन्का प्रमुख कार्यकारी अधिकृत अमित शाहले दिएका छन्। र स्थानीय खबरहरूको क्रममा अन्तिम खबर, निङमा पाखरिनले लेख्नुभएको छ, स्थापनाको 10 वर्षपछि तामाङ सोसाइटीको कार्यालय। न्युयोर्क स्थित ज्याक्सन हाइटमा तामाङ सोसाइटी अफ अमेरिकाले हालै आफ्नो कार्यालयको उद्घाटन गर्यो। संस्था दर्ता भएर सञ्चालन भएको 10 वर्षपछि विधिवत रूपमा संस्थाले कार्यालय खोलेको हो। यसअघि संस्थाका पदाधिकारीहरूको निजी घर वा कार्यालयबाट सञ्चालन गरिँदै आएको संस्थाका दैनिक क्रियाकलाप लगायत विभिन्न कार्यक्रमहरू अब ज्याक्सन हाइटमा रहेको कार्यालयबाट सञ्चालन गरिने महासचिव बुद्धिमान तामाङले बताएका छन्। सेरो फेरोमा आज हामीले न्युयोर्कबाट प्रकाशित हुने पत्रिका एभरेस्ट टाइम्समा प्रकाशित न्युयोर्क वरपर भएका केही समाचारमूलक सामग्रीहरू प्रस्तुत गर्यौँ। अब हामी प्रस्तुत गर्दैछौँ एउटा कुरा,
कुरै कुराको भिडमा एउटा कुरा,
देशको कुरा, विदेशको कुरा,
घरदेखि वनसम्मको कुरा,
मनदेखि धनसम्मको कुरा, हिमाली स्वरहरूमा एउटा कुरा।
एउटा कुरामा आज म सहदेव, राजु खड्का र तिलक श्रेष्ठसँग गरिएको एउटा महत्त्वपूर्ण र जानकारीमूलक कुराकानी प्रस्तुत गर्दैछु। विगत 3 वर्षदेखि अमेरिकाको न्युयोर्कमा बस्दै आउनुभएका राजु खड्काको यतिखेर न्युयोर्कको माउन्ट सिनाई हस्पिटलमा लिभरको क्यान्सरको उपचार भइरहेको छ। उहाँको उपचारको धेरैजसो हिस्सा इन्सुरेन्सले बेहोरे पनि न्युयोर्कमा खान बस्न र औषधि उपचारको लागि तिर्नुपर्ने कोपेको लागि उहाँलाई अहिले आर्थिक समस्या पनि परेको छ। उहाँको सबै परिवारहरू नेपालमा हुनुहुन्छ। उहाँको स्वास्थ्य उपचारमा सहयोग पुर्याउने उद्देश्यका साथ न्युयोर्कमा केही कलाकार साथीहरूले यही अगस्त 10 का दिन राजु खड्का सहयोग साँझ कार्यक्रमको आयोजना गर्दै हुनुहुन्छ। यो कार्यक्रमको संयोजन गर्दै हुनुहुन्छ गायक तिलक श्रेष्ठले। कार्यक्रमको बारेमा जानकारी दिने उद्देश्यले आज एउटा भेटघाट कार्यक्रमको आयोजना गरिएको थियो। उक्त भेटघाटमा मैले राजु खड्कासँग छोटो कुराकानी गरेको छु उहाँको अवस्थाको बारेमा, र सँगसँगै मैले राजु खड्का सहयोग साँझ कार्यक्रमका संयोजक तिलक श्रेष्ठसँग पनि छोटो कुराकानी गरेको छु। आउनुहोस् हिमाली स्वरहरूको एउटा कुरामा सुनौ यो कुराकानी।
मेरो नाम राजु खड्का।
तपाईँलाई के भयो?
मलाई लिभर क्यान्सर भएको छ।
हजुर, अनि अहिले यसको उपचारहरू के भइरहेको छ?
अहिले मेरो चाहिँ यसको उपचार माउन्ट सिनाई हस्पिटल यो न्युयोर्कमा हुँदैछ, र अहिले चाहिँ खासमा उनीहरूले चाहिँ यो केमोथेरापीहरूबाट सुरु गरिरहेको छ, र निकट भविष्यमा मेरो लिभर ट्रान्सप्लान्ट गर्नुपर्छ भन्ने डाक्टरहरूको चाहिँ भनाइ छ, र त्यो लिस्टमा मेरो नाम राखेको छ उहाँले।
कति समय लाग्छ अब त्यो लिभर ट्रान्सप्लान्ट गर्न?
उहाँहरूको भनाइअनुसार चाहिँ अब नाउँ राखे तापनि झन्डै 1-1.5 वर्ष त लाग्छ।
अनि उपचारहरूको खर्च त निकै लाग्ला?
मेरो अहिले इन्सुरेन्स नै छ, अब इन्सुरेन्स भए तापनि अब केही अब केही रकम सानोतिनो रकमहरू पनि तिर्नुपर्छ। त्यो बाहेक चाहिँ अब मलाई मेन चाहिँ अहिले अब खाना बस्न, अनि प्लस म चाहिँ अब घरको एउटा कमाइ गर्ने मान्छे नै म हुनाले अब परिवारलाई अब काठमाडौँमा बस्छन् उनीहरूलाई हेर्नलाई पनि मलाई समस्या भइरहेछ, अनि हस्पिटल जाने आउने क्रमहरू भयो, अरू अब क्यान्सर बोर्ड लागेको हुनाले अब त्यही अनुसारको डाइटहरू खानु पऱ्यो सबै, अब त्यो सबैको लागि चाहिँ मलाई अहिले समस्या भयो।
हजुर, परिवारहरू चाहिँ सबै नेपालमा हुनुहुन्छ?
हजुर।
कति समय भयो परिवारसँग छुट्टिनु भएको?
म चाहिँ नेपालबाट हिँडेको चाहिँ 2007 हो, र म करिब 1-1.5 वर्ष चाहिँ म यो क्यारेबियन आइल्यान्डमा मैले काम गरेँ। न्युयोर्कमा यो अमेरिकामा चाहिँ म 2009 म आएको।
अनि तपाईँलाई त्यस्तो लिभरमा त्यस्तो समस्या रहेछ भन्ने चाहिँ कहिले थाहा भयो नि?
त्यस्तै करिब 8-10 महिना अगाडि चाहिँ अब मेरो हात खुट्टाहरू अलि सम्हाउने, अनि यो पेटको दाहिनेपट्टि साइडमा दुख्ने, अनि थकाइ लागे जस्तो हुने, अब त्यो क्रममा म चाहिँ हस्पिटलमा जचाउन गएँ। अब जाँदा जाँदै उनीहरूले चाहिँ अलिकति तेरो लिभरमा पनि समस्या छ भन्ने कुराहरू गऱ्यो, अनि अब यस्तै जाँचको सिलसिला हुँदै गएर यो हालसालै यो अप्रिलमा चाहिँ मलाई उनीहरूले चाहिँ लिभर क्यान्सर छ भन्ने कुरा चाहिँ।
हामी नेपालीहरू जहाँ छौँ उहाँहरूले तपाईँलाई सहयोग गर्नु पऱ्यो, कसरी सहयोग गर्न सक्नुहुन्छ?
अब मलाई चाहिँ अब त्यो थाहा पाएपछि अब मैले काम नगरेको पनि झन्डै अब झन्झनै करिब एक वर्षै जस्तै पनि हुन लागिसक्यो काम नगरेको र अहिले चाहिँ मलाई अब अहिले यहीँ साथीभाइहरूले चाहिँ अब मोटामोटी सहयोग गरिरहनु भएको छ उहाँहरूले मेरो खाना बस्नुको लागि चाहिँ गरिरहनु भएको छ र अब केही चाहिँ अब यो युएस नेपालमा पनि कोही साथीहरूले मेरो राखिदिनु भएको रहेछ र अब केही केही बाहिर अरू स्टेटबाट पनि सानोतिनो रकमहरू आइरहेको छ त्यसबाटै अहिले गुजारा चलिरहेछ तर खासै चाहिँ अब कोही महिना आयो खालि पिकनिक खाने जस्तो मात्रै भइरहेछ त्यो चाहिँ त्यही भएर अहिले साथीहरूले चाहिँ एउटा सहयोग साँझको चाहिँ यो अगस्त 10 आयोजना गर्ने भन्नुभएको छ त्यस यो न्युयोर्कको उत्साही सगरमाथामा चाहिँ अब सहयोग साँझको चाहिँ कार्यक्रम हुँदैछ त्यस कारण सम्पूर्ण नेपाली दाजुभाइहरूलाई चाहिँ उक्त सहयोग साँझमा आइदिनु भए तपाईँहरू आफै पनि मनोरञ्जन गर्नुहोला र तपाईँहरूले जुन मनोरञ्जन गर्नुहुन्छ त्यसबाट मलाई चाहिँ एउटा जस आर्थिक शारीरिक र मानसिक रूपमा मलाई टेवा मिल्दैछ म यसको लागि तपाईँहरूलाई हृदयबाट चाहिँ म अनुरोध गर्न चाहन्छु
राजु खड्का सहयोग साँझ कार्यक्रमका संयोजक तिलक श्रेष्ठ यो कार्यक्रमको बारेमा यसो भन्नुहुन्छ
हाम्रो राजु खड्का चाहिँ एउटा कलेजोको क्यान्सर जुन एउटा त्यो रोगबाट पीडित हुनुहुन्छ र उहाँको अब सर्भाइभिङको लागि पनि अलिकति गाह्रो भइरहेको छ आर्थिक त जबसम्मलाई गाह्रो पर्छ र प्लस अब अलिकति कहिलेकाहीँ अब औषधिहरूको लागि पनि खर्च हुने भयो त्यस्तै गरेर अनि उहाँको फ्यामिली चाहिँ नेपालबाट झिकाउने भन्ने खालको कुराहरू भइरहेछ त्यसको लागि एउटा जति सकिन्छ जति हुन्छ अब त्यसबाट आर्थिक सङ्कलन गरेर उहाँलाई थोरै भए पनि सहयोग गर्न सकिन्छ कि भन्ने हेतुले चाहिँ यो गर्न लागि र यो गर्नको लागि चाहिँ अब सम्पूर्ण न्युवासी जति पनि यहाँको समाजसेवीहरू छन् उहाँहरू सबै लागि पर्नु भएको छ कलाकार साथीहरू सबै मिडियादेखि लिएर पत्रकार महोदयहरू सबै लागि पर्नु भएको छ लाग्छ अब यो अगस्त 10 हुँदैछ जहाँसम्म लाग्छ यो सफल मनाउँछ
के कार्यक्रम गर्नु थाल्नु भएको छ अगस्त
खासै अगस्त 10 चाहिँ हामीले चाहिँ अब मान्छेलाई यतिकै जम्मा गरेर यतिकै सहयोग गर भनेर भन्न पनि त्यो खास त्यति नहोला त्यसै कारणले गर्दाखेरि एउटा कार्यक्रम एउटा कल्चर प्रोग्राम जस्तो एउटा गीत सङ्गीतको माध्यमबाट अलिकति अब हँसाउने कार्यक्रम पनि हुन्छ त्यसमा अब गीतहरू सङ्गीतहरू नाचहरू मूर्तिहरू देखाउने डिजे पनि राखिदिने त्यस्तै गरेर त्यो हिसाबले गर्ने
हजुर अनि त्यसको लागि दर्शकहरूले टिकट काटेर आउनुपर्छ कि
पर्दैन त्यो टिकट काट्नु पर्दैन अनि उहाँहरूले चाहिँ आफ्नो खानाको लागि भनेर अब यहाँ खाना त खुवाउनु पऱ्यो अनि डिनरको लागि भनेर उहाँहरूले $15 पे गर्नुहुन्छ गेटमा अनि भित्र गएर चाहिँ उहाँहरूलाई अब जति मन लाग्छ उहाँहरूको इच्छाले चाहिँ राजु खड्काको लागि सहयोगको लागि उहाँले प्रदान गर्नु
अब बाहिरतिरको नेपालीहरूले बाहिरतिर पनि धेरै नेपालीहरू हुनुहुन्छ जो कार्यक्रम हेर्न आउन सक्नुहुन्न होला उहाँहरूलाई पनि सहयोग गर्न मन लाग्यो भने कसरी सहयोग गर्ने
हामीले अब यो लगत्तै चाहिँ हामीले इन्टरनेट मार्फत जस्तै हजुरले पनि राख्नुहुन्छ अन्य अनलाइन पत्रिकाहरू भयो जो अनलाइन जसले पनि उहाँको लागि सहयोग गर्न चाहनुहुनेले चाहिँ अनलाइन मार्फत गर्न सक्नुहुन्छ त्यो एउटा हामीले त्यो बनाउँछौँ
नमस्कार म अर्जुन प्रधान अमेरिकाको मिनिसोटा राज्यमा बसोबास गर्दै आइरहेको छु www.bhutannewsservice.com मा आबद्ध छु विश्वमा हरेक कुनामा रहनुभएका नेपाली भाषी भुटानी हुन् या बर्मली हुन् र हामी सम्पूर्ण नेपाली भाषीहरूमा एकरूपता दिने एउटा मात्रै कार्यक्रम हिमाली स्वरहरू भएकाले म सदैव सुन्ने गर्दछु
भर्खरै सुन्यौँ एउटा कुरा अबको पालो पोस्ट कार्ड फ्रम नेपाल यो एउटा नयाँ कार्यक्रम हो यो कार्यक्रममा हामी नेपालबाट प्राप्त केही सकारात्मक उन्नति र प्रगतिका खबरहरू यहाँ प्रस्तुत गर्छौँ यो कार्यक्रम parakhi.com र हिमाली स्वरहरूले संयुक्त रूपमा तयार पारेको हो यो कार्यक्रम प्रस्तुत गर्नुहुनेछ parakhi.com निर्मल थापा आज हामी निर्मल थापासँग भिजिट लुम्बिनी 2012 बारेमा छलफल गर्दैछौँ अहिलेसम्म भिजिट लुम्बिनीको यो अभियान कसरी अगाडि बढिरहेको छ के भइरहेको छ आदि यिनै सेरोफेरोमा आधारित भएर हामी निर्मल थापासँग कुराकानी गर्दैछौँ मैले सुरुमा उहाँलाई भिजिट लुम्बिनी 2012 बारेमा बताउन आग्रह गरेको थिएँ
हजुर हजुर मलाई पहिलो यो कार्यक्रममा बोलाउनु भएकोलाई धेरै धेरै धन्यवाद यो वर्ष भिजिट लुम्बिनी इयर हो भिजिट लुम्बिनी इयरको मकसद नेपालमा लुम्बिनीमा 1 मिलियन भिजिटर्स ल्याउन खोजेको हो। खास त्यो क्वान्टिफाई गरे नम्बर्समा भन्दाखेरि त्यस्तो हो। अब टुरिस्टहरू हाम्रो बाहिरबाट आउँदाखेरि कि डोमेस्टिक यहीँ भएकै नेपालीहरू पनि लुम्बिनी भिजिट गर्न जाँदाखेरि अब हामीले कसरी अब त्यो लुम्बिनीको प्रसार प्रसार गर्ने, त्यसको साथसाथै लुम्बिनीमा बर्थ प्लेस अफ लोर्ड बुद्ध भनेर अलि झन् पब्लिसिटी ल्याउने त्यो विभिन्न रिजनहरू छ यो भिजिट लुम्बिनीको मेन अब्जेक्टिभ्सहरू भन्दाखेरि।
हजुर, नेपाल सरकारको यो एउटा कार्यक्रम हो नि होइन?
हजुर।
अनि नेपाल सरकारले यो भिजिट लुम्बिनीलाई प्रमोट गर्नलाई कसरी, यो लुम्बिनी भन्ने शब्द त विश्वका धेरै मान्छेले लुम्बिनी भन्ने शब्द सुन्नु भएको छैन, उहाँहरूले त नेपाल सुन्नु भएको छ। अब लुम्बिनी कहिले पनि नसुन्नु भएको जुन पर्यटकहरू हुनुहुन्छ, बाहिरबाट आउने पाहुनाहरू हुनुहुन्छ, उहाँहरूलाई कसरी यो लुम्बिनी बुझाउने?
अब कस्तो छ भने अब एक किसिमले अब यो नेपाल गभर्मेन्टले अनाउन्स गरेको छ होइन भिजिट लुम्बिनी इयर। मैले बुझेको अनुसार विभिन्न देशमा गएर पनि हाम्रो नेपालको गभर्मेन्ट अफिसियल्सहरूले अब नेपाल त्यो ट्रेड सोज कि सानो सानो कन्भेन्सन्समा गएर यसरी अब नेपालमा भिजिट लुम्बिनी इयर हुँदैछ, लुम्बिनी एउटा नेपालको एउटा इम्पोर्टेन्ट पार्ट हो, लोर्ड बुद्ध पनि त्यहीँ जन्मिनु भएको उहाँ भनेर त्यो अब डिफ्रेन्ट नेसन्समा गएर पनि अलिअलि भइरहेछ। अब त्यसको साथसाथै अब भित्र पनि अब जो टुरिस्टहरू नेपालमा आइसकेका हुनुहुन्छ नि, अब उहाँहरूलाई पनि अब लुम्बिनी भनेर अब हामीले अझै धेरै कुरा गर्न सक्छौँ प्रमोट गर्नलाई। अब डिफ्रेन्ट ठुल्ठुलो बिलबोर्ड्सहरू राखेर त्यो एकदम हाई ट्राफिक एरियाजमा भिजिट लुम्बिनी इयर हो यो, तपाईँहरू भिजिट लुम्बिनी जानुहोस् अनि लोर्ड बुद्धको जन्मस्थल यो हो भनेर बुझ्नुहोस् भनेर त्यसरी थाहा पाउन सकिन्छ। अरू इङ्ग्लिस न्युज पेपर्सहरूमा पनि किनभने प्राय विदेशीहरू आएपछि यहाँ अब हिमालयन टाइम्स काठमाडौँ पोस्ट पढ्नुहुना, त्यसैले उहाँहरूलाई पनि अलि यो भिजिट लुम्बिनी इयरको जानकारी होस् भनेर त्यसरी लुम्बिनी भनेर त्यो शब्द पनि अगाडि ल्याएर अलि प्रमोट गर्यो भने अलि यो लुम्बिनीलाई अलिकति प्रसार प्रसार हुन्छ जस्तो लाग्छ मलाई।
यो अब एउटा धार्मिक पर्यटकीय स्थल पनि हो विशेष गरेर बौद्ध धर्मावलम्बीहरूको लागि। नेपालमा त्यस्तो कोही बाहिरबाट विदेशबाट ठुलो धर्म गुरुहरू त्यस्तो कोही आउनु भएको छ यसलाई प्रमोट गर्नको लागि?
मैले बुझे अनुसार आउनु भएको छैन।
हजुर, अनि के कस्तो खालको कार्यक्रम छ त त्यहाँ? भिजिट लुम्बिनी त भिजिट लुम्बिनी होइन, अब यो त त्यहाँ डोमेस्टिक टुरिस्टहरूको लागि पनि हो, नेपालकै पनि पूर्व पश्चिमतिर हुनुभएकाहरूको लागि पनि ठाउँ हो। उहाँहरू त्यो ठाउँमा खालि त्यो मठ मन्दिरहरू मात्रै हेर्न जाने कि त्यहाँ अरू के छ एक्टिभिटिजहरू?
मैले अहिलेसम्म मैले हेर्दाखेरि मैले जो जो मान्छेहरू त्यहाँ गएर भिजिट गरेर आएको छन् उनीहरूसँग बुझ्दाखेरि एकदम अलिकति एक दुई दिन लाग्छ राम्ररी हेर्न सबै ठाउँ। मन्दिर अब जन्मस्थल बाहेक अरू पनि वरिपरि धेरै कुरा छैन भन्ने जस्तो लाग्छ मलाई उहाँहरूको कुराहरू सुन्दाखेरि। त्यही अब मेन कुरा त्यही मन्दिरहरूमा गयो, जन्मस्थल यहाँ हो, तर धेरै एकदम वरिपरि छ, त्यसैले एक दुई दिन आएर त टाइमै लाग्छ हेर्न भनेर त्यसरी मैले थाहा पाएँ।
अनि अब यसको अन्तिममा चाहिँ नेपाल सरकार अथवा नेपाल सरकार भनौँ अथवा टुरिज्म क्षेत्रको लागि चाहिँ लुम्बिनीलाई सफल बनाउन आइपरेका जुन च्यालेन्जहरू हुन्छ नि, समस्याहरू चाहिँ के होला?
हजुर, इन्ट्रेस्टिङ क्वेसन सोध्नुभयो। यही विषयमै मैले मेकिङ भिजिट लुम्बिनी इयर 2012 सक्सेस भनेर नेपाल न्युजमै आर्टिकल लेखेको छु, त्यो 3 हप्ता अगाडि पब्लिस भएको थियो जुलाईको अगाडितिर। मैले त्यसमा के लेखाएको थिएँ भने च्यालेन्जेस अब अहिले नेपालमा बन्दहरू भइरहेको छैन, तर फर्स्ट भनौँ न मे 27 धेरै बन्द भइरहेको थियो। सो त्यो एउटा मेन रिजन थियो। अब मान्छेहरू बाहिरबाट आयो टुरिस्टहरू, ल नेपालै भिजिट गर्न कि स्पेसिफिकली लुम्बिनी नै भिजिट गर्न भने आयो भने पनि अब बन्दको कारणले अब सेफ्टी इस्युज पनि हुन्छ, उनीहरूलाई काठमाडौँ बाहिर जान पनि अप्ठ्यारो भएर आउँछ कि लुम्बिनीबाट फेरि काठमाडौँमा आउन अप्ठ्यारो भएर आउँछ, त्यो एउटा मेन च्यालेन्ज हो। त्यसबाहेक मैले हेर्दाखेरि अरू कस्तो च्यालेन्जेस छ भने, अब अब भित्रै पनि हामीले अब भित्रै आएको टुरिस्टहरूलाई पनि लुम्बिनी अब उनीहरू पोखरा भिजिट गर्न आएको हुनसक्छ होइन, तर त्यहीबाट पनि हामीले अब कसरी उनीहरूलाई लुम्बिनीतिर भिजिट गर्न भनेर इन्करेज गर्ने, अब मैले च्यालेन्जेस अर्को देखाएको छु के भने, हामीले धेरै जस्तो डोमेस्टिकमै आएको मान्छेहरूले त्यति लुम्बिनी नै जाऊ भनेर त्यति प्रमोट गर्न सकेको छैन हामीले। अब यदि भित्रकै डोमेस्टिक मान्छेहरू डोमेस्टिक टुरिस्टलाई पनि अनि बाहिरबाट आइसकेको टुरिस्टहरूलाई पनि लुम्बिनी जाऊ भनेर अलि इन्करेज गर्न इन्सेन्टिभ दिन अझै हामीले त्यो प्रमोसन गर्न सकिन्छ। त्यो दुईटा कुरा मेन देख्छु म। अरू त आई थिङ्क अब सानो सानो कुरा अब प्रमोसन्स गर्यो भने अब राम्रो राम्रो ठाउँमा अब अझै पनि छ टाइम, 5-6 महिना त्यसरी नै अझै अब इन्टरनेटमा प्रमोट हुन्छ कि पेपरमा कि हामीले यसरी कुरा गरेर अरू कसैलाई थाहा हुन्छ कि, सो त्यसरी प्रमोट गर्यो भने आई थिङ्क त्यो 1 मिलियनको हाम्रो गोल हामीले सफल हुन्छ।
अहिले अब 1 मिलियनको गोल छ, हामी लगभग आधी महिना आधी वर्ष हामीले कति सक्छौँ, के छ त्यसको कुनै जानकारी छ कति जति
हजुर? मलाई एक्चुअली त्यो एक्चुअल नम्बर अलिकति भयो त थाहा छैन मलाई, तर मलाई पनि त्यो थाहा पाउन मन लागिरहेको छ, म थाहा पाएँ भने म हजुरलाई भन्छु नि।
ए ल हुन्छ, कमसेकम हामीले एउटा यो नयाँ कार्यक्रम सुरु गरेर नेपालमा हुँदै गरेको राम्रो कुराहरूको बारेमा जुन हामीले छलफल एउटा सुरु गर्न थाल्यौँ र त्यसको सुरुवात चाहिँ हामीले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी इयरको बारेमा बाट गऱ्यौँ, एकदमै राम्रो भयो र जानकारीको लागि एकदमै धन्यवाद। हामी आउने कार्यक्रमहरूमा यस्तै राम्रो महत्वपूर्ण विषयमा फेरि हामी कुराकानी गर्छौँ। अब भिजिट लुम्बिनी इयरको बारेमा चाहिँ तपाईँले आफू गर्नुभएको आफ्नो रिसर्चबाट चाहिँ के त्यस्तो कुराहरू भेट्नुभयो जुन चाहिँ सायद श्रोताहरूलाई हामीलाई थाहा छैन होला अथवा तपाईँलाई पनि थाहा थिएन होला पहिला?
मैले भिजिट लुम्बिनीको रिसर्च गर्दाखेरि अब धेरै कुरा मैले कसरी हेरेँ भने, मैले अब भिजिट लुम्बिनी इयरलाई कसरी सक्सेसफुल बनाउनु पर्छ भनेर मैले आर्टिकल लेखेको थिएँ। अब त्यसको लागि रिसर्च गर्दाखेरि मैले अहिले के भइरहेको छैनमा पनि हेरेँ। सो अब मैले फर्स्ट अफ अल अब लास्ट इयर कतिजना टुरिस्टहरू आयो नेपालमा त्यो पनि थाहा पाउन पाएँ। हाम्रो अब आएको लास्ट इयरको टुरिस्टहरूमा अब कतिजना टुरिस्टहरू कति दिनको लागि आउँछन्, कति समयसम्म कति दिनको लागि आउँछन्, कति खर्च गर्छन्, त्यो सबै मैले रिसर्चमा पनि मेरोमा आयो। अनि हाम्रो सेक्रेटरी जेनरल अफ द युनाइटेड नेसन्स बान की मुनको पनि नेपाल आउने, एउटा नेपाल आउने तर स्पेसिफिकली लुम्बिनी भिजिट गर्ने उहाँको पनि इच्छा रहेछ भनेर मैले त्यो रिसर्चमा पनि थाहा पाएँ। सो यसरी मैले हेर्दाखेरि अब धेरै कुराहरू लर्न गरेँ मैले पनि। अब मेरो त सानो एफर्ट हो यो, अब हाम्रो भिजिट लुम्बिनी इयर 2012 सक्सेस बनाउनको लागि।
भर्खरै हामीले प्रस्तुत गर्यौँ हाम्रो नयाँ प्रस्तुति पोस्ट कार्ड फ्रम नेपाल। यो कार्यक्रम फेरि पनि हामी आउने श्रृङ्खलाहरूमा प्रस्तुत गर्ने नै छौँ। तपाईँलाई यो नयाँ कार्यक्रम कस्तो लाग्छ र नेपालबाट तपाईँ के कस्तो विषयमा सुन्न चाहनुहुन्छ हामीलाई लेखी पठाउनुहोला। हाम्रो इमेल ठेगाना nepalireadio@gmail.com।
नेपालदेखि अमेरिकासम्म सबै नेपालीलाई खबर पुर्याउने पत्रिका एभरेस्ट टाइम्स, फेरि सबै नेपालीले खबर हेर्ने ठाउँ लगन everesttimesnews.com, सबै नेपालीको एभरेस्ट टाइम्स।
नेपाली अनलाइन रेडियो हिमाली स्वरहरू। नेपाली मन र नेपालीपनसँग नजिक। न्युयोर्क सहरबाट तयार पारिएको नेपाली अनलाइन रेडियो हिमाली स्वरहरू।
विश्वभरका नेपालीहरूको समाचार र विचारको साझा मञ्च विश्व परिक्रमा वाशिङटन डिसीबाट प्रकाशित हुने पाक्षिक पत्रिका विश्व परिक्रमाको ग्राहक बनौ नेपाली पत्रिका विश्व परिक्रमा पढौँ थप जानकारीको लागि फोन नम्बर 7035870795
उज्यालो खस्न नभ्याउँदै बाटैमा खसी काटिन्छन् सुँगुर ढालिन्छन् र ग्राहक लोभ्याउने बहानामा रक्तामै पारिन्छन् भुइँ र बाटो छरपष्ट फिजाएका मासु र अन्डा भुँडी मन्दिर जाने यात्रुलाई गिज्याउँछन् एक बिहानै
सकेको खानी छ हिरा मोती खन्न पाए हुन्थ्यो कोइला खानी छ भन्न पाए
मेरो गाउँ
तिमीसँग अलिकति सिप भए मसँग थुप्रै जाँदा थियो
बिहान नारीका चुरा बज्न थाल्छन् थुरमाथि बसेर धोबीचरो गीत गाउन थाल्छ मेरो गाउँ बिस्तार बिउजन छ पधेरा जान्छ र पानी ल्याउँछ
सुन्दर कञ्चन र कार्यक्रमको अन्त्यमा अब हामी प्रस्तुत गर्दैछौँ सृजनाका स्वरहरू सृजनाका स्वरहरूमा आज हामी अनेसास न्युयोर्क च्याप्टरले आयोजना गरेको 199 भानु जयन्तीमा बातचित केही कविताहरू यहाँ प्रस्तुत गर्दैछौँ
फुल्ने त्यो गुण केसरी पनि यहाँ देखिन्न उद्यानमा बन्धन कागजी फुलले हुन गयो बिग्दो छ फुलदानमा रेखा लक्ष्मण यो अमिट मिटियो दुख्दो छ भित्री मन साझै पर्न गई घरो नियति सब चट्टानमै ठोकिन जुट्ने तर्क र खै कहाँ बिलिन भो बाँचेन आशा गरी मोती पसिना जतन नै नगरी सपना भयो यो घडी जुट्ने एक भई अनेकहरूमा भाषा पनि मञ्जरी जुट्ने एक भई अनेकहरूमा भाषा पनि मञ्जरी आऊ भानु तिमी गरेर विनती तिथा विचारी धरी बन्धन छैन यहाँ खुला जगत भो धेरै खुला हो तर बन्धन छैन यहाँ खुला जगत भो धेरै खुला भो तर बन्धन नै नभई हुँदैन जगमा त्यो एकताको घर आऊ भानु तिमी गदाधर कहाँ एक दिन कुनै साँझमा अर्ति बुद्धि दिने तिमी कन त्यही
नमस्कार सबैमा म ज्योति पौडेलको गत वर्ष मैले भानुभक्त सम्बन्धी कविता भनेको थिएँ यस वर्ष पनि त्यही के भन्ने भनेर अब एउटा अर्कै कविता भन्दैछु फर्किआऊ मन भयो शून्य शून्य तिमी गयो आज तिमीसँगै यो मन गयो नपर्दैमा साझ मन भयो शून्य शून्य तिमी गयो आज तिमीसँगै यो मन गयो नपर्दैमा साझ उजेरो छ तर पनि साँझ परे जस्तो उजेरो छ तर पनि साँझ परे जस्तो बादलले सूर्यलाई लुकाइरहे जस्तो हेरिरहे नदीलाई चोलाउँदै कति हेरिरहे नदीलाई चोलाउँदै कति शून्यपना मेटिएन हेरे पनि जति आदत भयो तिमी मेरो नसा लागेसरी आदत भयो तिमी मेरो नसा लागेसरी पाउँदिन तिमीलाई आफ्नो वरिपरि कोठा छोटा चारैतिर छाया घुमे जस्तो कोठा छोटा चारैतिर छाया घुमे जस्तो छैनौ तिमी यहाँ किन्तु यही भए जस्तो नहुनुको मर्म बल्ल बुझे बुझे जस्तो नहुनुको मर्म बल्ल बुझे बुझे जस्तो यो मर्मलाई बुझी फर्कि आए हुन्थ्यो कसो तिमी मेरो प्राण हृदयको हिया तिमी मेरो प्राण हृदयको हिया अजर अमर रहनेछ माया अनि पिया मन भयो शून्य शून्य तिमी गयो आज तिमीसँगै यो मन गयो नपर्दैन साथ
अब माया प्रीतिकै कुरामा म धेरै आधारित भएर लेख्ने हुनाले त्यसै सम्बन्धी मैले प्रस्तुत गर्न गइरहेको छु। मन मन्दिरमा तिमी बस्यौ अधरमा तिमी, मन मन्दिरमा तिमी बस्यौ अधरमा तिमी, तिमीसँगै जिन्दगीमा पाउँ छोरी छिमी, तिमीलाई पाऊ भन्यो, तिमीलाई पाऊ भनी मनमा दियो बाले साँझ बिहान देवी देउता भाकी दिप थाले। मेरो साथ मेरो हात यो छुरीमा तिमी, तिमीसँगै जिन्दगीमा पाऊ छोरी छिमी, अजम्बरी माया सम्झी रोपे एउटा फुल, अजम्बरी माया सम्झी रोपे एउटा फुल, कहिले पनि नसुकोस् है विरतीको मूल, कहिले पनि नसुकोस् है विरतीको मूल, मैले गाउने मिठो गीत सधैँ बन तिमी, मैले गाउने मिठो गीत सधैँ बन तिमी, तिमीसँगै जिन्दगी म पाउँछु छिमी, मन मन्दिरमा तिमी बस्यौ अधरमा तिमी, तिमीसँगै जिन्दगीमा पाउँछु छिमी। धन्यवाद।
नियमभन्दा व्यक्तिमाथि भक्ति देखाउने पुस्तक छोपिदिने साथी व्यक्तित्वको पछाडि संस्था लाग्छ, व्यक्तित्वको पछाडि संस्था लाग्छ, अराजकताले राज गर्छ पद्धति भाग्छ, अराजकताले राज गर्छ जहाँ पद्धति।
लौ त यिनै विविध प्रस्तुतिहरू सँगसँगै आजको यो हिमाली स्वरहरूको 177 श्रृङ्खला यहीसम्म। तपाईँलाई हाम्रो कार्यक्रम कस्तो लागिरहेको छ आफ्नो सल्लाह र सुझावहरू लेखी पठाउनुहोला। हाम्रो इन्टरनेटको ठेगाना www.nepalireadio.org मार्फत हामी विविध अनलाइन रेडियो कार्यक्रमहरू प्रस्तुत गरिराख्छौँ। आजभोलि हामीले हिमाली स्वरहरूको कार्यक्रमलाई प्रत्यक्ष रूपमा प्रसारण पनि गरिरहेका छौँ। त्यसको लागि तपाईँले हाम्रो वेबसाइटमै रहेको लाइभ लिङ्कमा क्लिक गर्नुभयो भने तपाईँ हाम्रो कार्यक्रमहरू प्रत्यक्ष सुन्न सक्नुहुन्छ। तपाईँले सुन्नुभएका कार्यक्रमहरू हामीले पहिला नै रेकर्ड गरेर राखेको कार्यक्रमहरू हामीले त्यसमा प्रत्यक्ष बजाउने किसिमले राखेका छौँ र कति कार्यक्रमहरू त्यसमा पुनः प्रसारण पनि भइरहेको छ। यो एउटा प्रयोग पनि हो। तपाईँलाई कस्तो लाग्छ हाम्रो यो प्रस्तुति र प्रयोग हामीलाई खबर गर्नुहोला। लौ त हिमाली स्वरहरूको यो 177 श्रृङ्खलाबाट म सहदेव छुट्टिन्छु। शान्त सुखमय र सुरक्षित रहोस् तपाईँको जीवन, हाम्रो शुभकामना।
कहिले मलाई धोका लाग्छ, कहिले लाग्छ थकाई, मेरो सारा पीरा भोग्छौ नम्र शिर झुकाई, छाती माथि राखेर शिर कि छैन सुने देउतिरको भाइ सुख छोए लाख लाख दुख छोए सुन्ने मेरो पनि रहेछ मान्छे आफ्नो भन्ने भारी बिसाउँ चौतारी आयो मन बिसाउने औतारी पायो फिर्सीको भाइ भारा हो कि